नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 12 गते मंगलबार, ज्येष्ठ शुक्ल पक्ष दशमी तिथि, तदनुसार 26 मे सन् 2026, नेपाल सम्बत 1146, आज अनलाथ्व 10। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दो शीर्षकको समाचार गोर्खापत्रमा प्रकाशित छ। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्नबाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलू, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कृषि उपज बाँदर र अन्य जंगली जनावरले खाँदा अन्न बालीको अभाव हुँदै गए पनि त्यसको तथ्याङ्कीय लेखाजोखा भने गरिएको छैन। बाँदरको समस्या गाउँदेखि संघीय संसदसम्म चर्चामा आए पनि समाधानको कुनै सूत्र भने फेला परेको छैन। कुनै बेला खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आयात गर्ने मुलुक भएको छ। प्राय प्रत्येक दिन बिहानदेखि बेलुकासम्म खेतबारी कुरेर बस्नुपर्दा बालबालिकाको पढ़ाई, दैनिक मजदूरी र अन्य काम समेत प्रभावित भएको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालेपालो खेतबारीमा बस्न बाध्य छन्। धनकुटाको महालक्ष्मी नगरपालिका 6 का एक किसानले एक सिजनको दुःखले लगाएको मकै एकै दिनमा बाँदरले सखा पारिदिन्छ भन्दै खेतीप्रति नै निराशा बढ़दै गएको गुनासो गर्नुभयो। भोजपुर र संखुवासभाका धेरै गाउँमा किसानले खेतीयोग्य जमिन बाँझै छोड्न थालेका छन्। बाँदर आतंकका कारण खेतीबाट आमदानी घटेपछि युवा रोजगारीका लागि शहर वा विदेश पलायन हुने क्रम पनि बढ़ेको छ। बाँदर आतंकका कारण सर्वसाधारणको बसोबासमै समस्या देखिन थालेको छ। घरभित्र पसेर अन्न, फलफूल र खाद्यान्न लैजाने, बालबालिका तथा वृद्धमाथि झम्टिने घटना बढ़ेपछि ग्रामीण बस्तीमा त्रास फैलिएको छ। कतिपय स्थानमा बाँदरले झ्याल ढोका फोड्ने तथा भान्साघरमा पसेर सामान नष्ट गर्ने गरेका छन्। विशेष गरी वन क्षेत्र विस्तार, जंगली आहार अभाव र मानव बस्ती नजिकको वन विनाशका कारण बाँदर गाउँ पसेको देखिन्छ। कृषि तथा वन विज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेतीयोग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। बाँदर आतंकका कारण समग्र मानव बस्तीमा आर्थिक समस्या बढ़ेको बताउँदै उहाँले बाँदर नियन्त्रणका लागि राष्ट्रिय नीति आवश्यक रहेको बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। उच्च गर्मी छैन पानी शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौ। वासुदेव राणा धनगढ़ीको एक सरकारी विद्यालयमा कक्षा 8 अध्ययनरत हुनुहुन्छ। बिहान 6:30 बजेदेखि शुरू भएको विद्यालय ठ्याक्कै घाम चर्केको बेला 12:30 बजे छुट्छ। त्यसबेला वासुदेवलाई घर फर्किन हम्मे नै पर्छ। विद्यालयमा पनि गर्मीले कोठाभित्र कठिन हुन्छ। पढ़ाईमा ध्यानै जान्न विद्यालयबाट घर फर्किने बेला रूखको छहारी मुनि सुस्ताइरहेको अवस्थामा भेटिएका उहाँले भन्नुभयो, घर पुग्दासम्म पसिनाले पूरै भिजिन्छ। वासुदेव जस्तै कैलालीमा हजारौं विद्यार्थी चर्को घामसँग जुझ्दै घर फर्कने गरेका छन्। उनीहरू कोही छाता ओढ़ेर त कोही झोला किताब टाउकोमा राखेर घर फर्किरहेका देखिन्छन्। केही दिन यताको प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। गर्मीले विद्यार्थीको पठन पाठनमा मात्रै नभई मानिसका दैनिक कामकाज समेत प्रभावित भइरहेका छन्। चर्को गर्मीका बेला काम गर्न गाह्रो हुने गरेको राजमिस्त्री प्रदीप चौधरीले बताउनुभयो। उहाँले घाममा काम गर्दा बान्ता हुने, रिंगटा लाग्ने, कमजोर महसुस हुने जस्ता समस्या हुने गरेको बताउनुभयो। घाममा काम गर्दा झण्डै बिरामी परिन्छ। उहाँले भन्नुभयो, राम्ररी कामै गर्न सकिन्न। चर्को गर्मीसँगै तराईवासीले पानीको समस्या पनि भोगिरहेका छन्। सुक्खा लागेसँगै भूमिगत जलस्रोत सुक्न थालेको छ। बोरिङ, चापाकल र धारा सुकेर खानेपानीकै समस्या भइरहेको स्थानीयवासी बताउँछन्। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीमा यस वर्षकै सबैभन्दा उच्च तापक्रम मापन भएको छ। अपरान्ह 5 बजे 41.4 डिग्री सेल्सियस तापक्रम मापन भएको सो कार्यालयका प्रमुख इन्जिनियर संजय कुमार शाहले जानकारी दिनुभयो। यो किसिमको गर्मीबाट हामी अत्यन्तै सचेत हुनुपर्छ, उहाँले भन्नुभयो। अझै गर्मी बढ्दै जाने देखिन्छ। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। देउबा दम्पति विरूद्धको पक्राउ पुर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पुर्जीलाई बदर गर्दै त्यसकै आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबा तर्फबाट 1 जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पुर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वत निष्क्रिय हुने देखियो सर्वोच्चले भनेको छ। यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिनुभएका देउबा दम्पति विरूद्ध नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै इन्टरपोलले नेपालले गरेको आग्रहलाई अस्वीकार गरेको छ। नेपाल प्रहरी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्बद्ध अधिकारीहरूका अनुसार गत साता पत्र फिर्ता आएको हो। रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गरिदिन विभागले पहिले गरेको अनुरोधको जवाफमा कागजातहरू पर्याप्त नभएको उल्लेख गरिएकोमा दोस्रो पटक पुनः विभागले केही विवरण थप गरेर पुनः अनुरोध गरिदिन भनेको थियो। त्यसपछि हामीले वैशाख 3 साता इन्टरपोललाई पत्र पठाएका थियौं, तर दोस्रो पटकको पत्र अनुसार पनि नोटिस जारीका लागि अझै कागजात पुगेन भनेर जवाफ आएको छ। नाम नबताउने शर्तमा प्रहरीका एक अधिकारीले भन्नुभयो, इन्टरपोलबाट प्राप्त यो बेहोरा विभागलाई फरवार्ड गरिसकेका छौं। यो समाचार देउबा दम्पति विरूद्धको पक्राउ पुर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकमा आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। फेरिदै सिंहदरबार बदलिदै कार्यशैली शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। उही र उस्तै राजनैतिक पात्र घुमिफिरी आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको छ। प्रधानमन्त्री वारेन्द्र शाह बालेनको नेतृत्वमा रासोपा सरकारले करिब 2 महिना नजिक पुग्दा पुरातन राजकाज प्रणालीमा हस्तक्षेप गर्दै सिंहदरबारको कार्यशैली बदल्दै गरेको झलक दिएको हो। सरकार गठनको पहिलो दिन 13 चैतमा बसेको मन्त्री परिषद बैठकले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची स्वीकृत गरेको थियो। यही कार्यसूचीको दिशामा सरकारले प्रशासनिक हस्तक्षेप अघि बढ़ाएको थियो। अहिले सिंहदरबारमा ट्रेड युनियनका बोर्ड देखिँदैनन्। सरकारको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले यही 20 वैशाखमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको थियो। अध्यादेशले कर्मचारी ट्रेड युनियनको वैधानिक अस्तित्व समाप्त गरिदियो। यो निर्णयका आधारमा 23 वैशाखमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रिय स्तरका विभिन्न 12 दलीय ट्रेड युनियन खारेज गरिदियो। त्यसको अघिल्लो दिन सरकारले मन्त्रालय, निकाय तथा कार्यालयबाट ट्रेड युनियनका विभागीय समितिका भवन तथा कोठा खाली गर्न र सवारी साधन लगायतका अन्य सेवा सुविधा समेत फिर्ता गरी ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउन निर्देशन नै दिएको थियो। यसको असर स्वरूप अहिले सिंहदरबारबाट ट्रेड युनियन विस्थापित भएका छन्। राजनैतिक आडमा विगतमा सरकारी काममा अस्वाभाविक हस्तक्षेप गर्ने ट्रेड युनियनहरू र विशेषाधिकार लिएर सांगठनिक नै गतिविधि गर्ने तिनका पदाधिकारीहरूको अनावश्यक दबाव हटेर गएको छ। सिंहदरबारमा देखिएका केही रूपान्तरण भनेर बुदागत रूपमा पनि उल्लेख गरिएको छ, जसअनुसार ट्रेड युनियन खारेज, हटाइए बोर्ड, घटाइयो मन्त्रालय, घटाइँदै प्रक्रियागत झन्झट, समयबद्ध छरितो निर्णय, गुनासो सुनवाई प्रभावकारी बनाइदै, अनावश्यक गोष्ठी र होटेलमा कार्यक्रम रोकिए, पहुँचको आधारमा अड्डा जमाएका कर्मचारीको विस्थापन, कानून विपरीत सुविधा लिने कर्मचारीको गाड़ी खोसियो, समय पालनामा कड़ाई, कानून सुधारमा आक्रामक प्रयास, दलाल र बिचौलियालाई पहुँच निषेध, देखिँदैन अनियमितताको छनक भनेर यहाँ उल्लेख गरिएको छ। यसै गरी 2048 यता यति छोटो अवधिमा विगतका कुनै पनि सरकारले यतिको काम देखाएको हाम्रो अनुभवमा छैन भनेर पूर्व सचिव शारदा प्रसाद त्रितालको भनाई पनि यहाँ समेटिएको छ। उहाँ भन्नुहुन्छ, दुई महिना नपुग्दैको अवधिमा सरकारले गरेका प्रारम्भिक कामहरूले सकारात्मक संकेत गरेको छ। 2048 यता यति छोटो अवधिमा विगतका कुनै पनि सरकारले यतिको काम देखाएको हाम्रो अनुभवमा छैन। निजामती ट्रेड युनियनहरूको खारेजी सुशासनका लागि सबैभन्दा राम्रो भयो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा फेरिदै सिंहदरबार बदलिदै कार्यशैली शीर्षकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै कानून बनाउँदा अब नागरिकको पनि सुझाव सम्बन्धीको समाचार लिँदैछौ। मौजूदा कानूनमा केही हेरफेर गर्नुपर्छ भन्ने लागेको छ वा बन्दै गरेको कानूनको मस्यौदामा सुझाव दिन चाहनुहुन्छ, तपाईँको चासो सम्बोधन गर्ने गरी सरकारले मौजूदा ऐन वा विधेयकमा मस्यौदाका दफा तथा उपदफामा सुझाव दिन पाउने प्राविधिक व्यवस्था गरेको छ। नागरिकको सुझाव लिने गरी कानून मन्त्रालयले ल फिडब्याक पोर्टल शुरू गरेको छ। जेएनजी आन्दोलनपछि बनेको रासोपा सरकारले विद्यमान कानून र मस्यौदाका लागि सरोकारवाला मात्रै होइन समाजका सबै पक्षको सुझाव लिन खोजेको छ। विगतमा जनस्तरका चासो सम्बोधन नहुँदा सरोकारवाला पक्ष सड़कमा उत्रेका उदाहरण छन्। गुठी विधेयक र संघीय शिक्षा विधेयकले काठमाडौँमै ठूलो आन्दोलन निम्त्याएको थियो, तर अब कानून बनाउँदा नागरिकको पनि सुझाव लिने व्यवस्था शुरू हुँदैछ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। 30,000 बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिनको काम थालेको छ। उक्त अवधिमा सार्वजनिक जिम्मेवारीमा रहेका 30,000 भन्दा बढ़ी व्यक्तिको सम्पत्ति विधिवत रूपमा केलाउन आयोगले सोमबारदेखि काम थालेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त आयोगका लागि 38 कर्मचारी खटाएको छ। आयोगको नेतृत्व जंगबहादुर डाँगीले गर्दै हुनुहुन्छ। उहाँ ऊर्जा तथा जलस्रोत मन्त्रालयका कानूनतर्फका सहसचिव हुनुहुन्छ। उहाँलाई प्रधानमन्त्री कार्यालयले आयोगमा खटाएको हो। डाँगीले सोमबारदेखि विधिवत रूपमा विवरण संकलन र छानबिनको काम शुरू भएको बताउनुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। प्रकृति संरक्षण कोषको बेथिति छानबिन शुरू शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नयाँ अध्यादेशसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषको नेतृत्वमा फेरबदल भएको छ। अध्यादेश जारी भएसँगै कोषका तत्कालीन अध्यक्ष आदर्श कुमार श्रेष्ठ र सदस्य सचिव नरेश सुवेदी पदमुक्त हुनुभएको छ। व्यतिथिको घानमा परेको कोषमा तत्कालीन संरक्षक एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले जाँदा जाँदै आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको साँचो सुम्पिएर जानुभएको थियो। असहज परिस्थितिमा निर्वाचन गराएर वाही वाही कमाएको तत्कालीन प्रधानमन्त्री कार्की जाँदा जाँदै विवादमा समेत तानिनु भएको थियो। श्रेष्ठ सम्बन्धित क्षेत्रका विषयविज्ञ पनि होइनन्। सर्वोच्च अदालतमा सहायक स्तरको कर्मचारी रहेका उहाँ प्रधान न्यायाधीश रहँदा सुशीला कार्कीको विश्वासपात्र मानिनुहुन्थ्यो। कार्की निकट भएकै कारण उहाँलाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको थियो। कोषको अध्यक्ष पद आफैमा मन्त्रीको हैसियतको पद रहेको र यसका लागि यो क्षेत्रको आधारभूत ज्ञान हुनुपर्नेमा श्रेष्ठमा त्यो पनि नरहेको कारण समेत बढ़ी विवादित बनेको थियो। अहिले प्रकृति संरक्षण कोषको व्यतिथि छानबिन भइरहेको सम्बन्धीको यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। संघको खसखस मेट्न प्रदेश झरे पुराना दल शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ। संघीय संसदमा साना दलको हैसियतमा सीमित पुराना दलहरू केन्द्रको खसखस मेटाउन प्रदेशमा झरेका छन्। केन्द्रीय सरकारमा सधैं गठबन्धन गर्दै सत्ता फेरबदलको खेल गर्दै आएका यी दलहरू पछिल्लो निर्वाचनमा साना दलको हैसियतमा सीमित भएका छन्। 21 फागुन 2082 को निर्वाचन पश्चात केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले झण्डै दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। गठबन्धन गरेर केन्द्र सरकार बनाउने र गिराउने हैसियत समेत गुमाएपछि साना दलको हैसियतमा सीमित पुराना दलहरू प्रदेश सरकारमा फेरबदलको खेललाई निरन्तरता दिन थालेका छन्। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। निक्षेप फिर्ता लम्बिँदा बचतकर्ता तनावमा कर्णाली विकास बैंक समस्याग्रस्त घोषणाको डेढ़ वर्ष शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। समस्याग्रस्त घोषणा भएको डेढ़ वर्षसम्म पनि कर्णाली विकास बैंकको भविष्य अन्यल हुँदा बचतकर्ता मारमा परेका छन्। उनीहरूले अहिलेसम्म न आफ्नो निक्षेप फिर्ता पाएका छन् न त बैंकको अवस्था सुध्रिएको छ। निक्षेप फिर्ता हुनेमा निक्षेपकर्ता शंका गर्छन् भने कसरी र कहिले फिर्ता हुन्छ भन्ने बैंक व्यवस्थापनले पनि भन्न सक्ने स्थिति छैन। शुरूआती समयमा गवर्नर नियुक्ति प्रक्रियाले ढिलाइ भएको भनिएको बैंकको व्यवस्थापन प्रक्रिया, त्यसपछि गत भदौमा भएको जेन्जी आन्दोलन, राजनैतिक अस्थिरता लगायतले अल्मलिएको धेरैको बुझाइ छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। विश्वकै अग्लो ठाउँमा धान रोपाई शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। विश्वको अग्लो ठाउँमा धान फल्ने पातारासी गाउँपालिका तीन छुम जिउलोमा धान रोपिएको छ। 2850 मिटर अग्लो स्थानमा रहेको यो स्थानमा कालीमार्सी धान रोपिएको हो। पातारासी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार धान रोपाई गरिएको हो। विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुम जिउलोमा स्थानीय सरकारको अगुवाईमा धान रोपिएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। यो जुम्लाको प्रसंग हो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्ड्या र राजु थापालाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।